म तपाईँलाई धेरै धन्यवाद पनि छ यसरी वचनको तृष्णा गर्दै यी दिनहरूमा परमेश्वरको पावमा बसेर केही सिक्नलाई हामीले समय लिने मौकामा आउनुभयो विभिन्न ठाउँहरूबाट पनि. अनि हाम्रो यो अध्ययन चाहिँ प्रेरितको पुस्तकको अध्ययन हो जुन अध्ययन चाहिँ हामीले 8 महिना अगाडि सुरु गरेका थियौँ. अनि हामीले 1-12 अध्यायसम्म चाहिँ केही अध्ययन गऱ्यौँ. त्यो बेलामा तपाईँहरूमध्ये कतिजना हुनुहुन्थ्यो कतिजना चाहिँ हुनुहुन्थ्यो. त्यसैले अलिकति चाहिँ म पहिला हामीले अध्ययन गरेको कुराहरूको सानो एउटा छेउ चाहिँ तर महत्वपूर्ण एउटा विषय चाहिँ बाँड्नेछु यो पहिलो क्लासमा. त्यसपछि दोस्रो क्लासदेखि चाहिँ जुन हामीले रोकेका थियौँ त्यहाँबाट चाहिँ हामी अगाडि बढ्नेछौँ. हामीले पहिला 12 अध्यायमा गएर रोकेका थियौँ भने अब हाम्रो दोस्रो क्लासदेखि 13 अध्यायदेखि अगाडि बढ्नेछौँ. अनि जहाँसम्म पुग्नेछौँ त्यहीँ पुग्नेछौँ है, किनभने हामी हाम्रो क्लास नसिद्धिँदै प्रभु येशु आउन सक्नुहुन्छ. तयार हुनुहुन्छ? नौलो लाग्यो यो कुरो? बाइबलमा छ, हेर म चाँडै आउँदैछु, तयार भएर बस. अनि हामी चाहिँ उहाँको सहायताले सबै अध्ययनहरू गर्न चाहन्छौँ. परमेश्वरले आज एउटा ज्यादै विशेष काम गर्दै हुनुहुन्छ. मत्ती 16 पल्टाउनु भएको छ मसँगै तपाईँले. अन्त परमेश्वरले आज अहिले पनि यही घडी यो संसारमा ज्यादै विशेष काम गर्दै हुनुहुन्छ. यो विशेष काम जुन परमेश्वरले पुरानो नियमको समयमा गरिरहनु भएको थिएन, पुरानो नियमको समयमा यो काम गरिरहनु भएको थिएन, जुन काम अहिले परमेश्वरले गर्दै हुनुहुन्छ. आदमको पालामा यो काम गरिरहनु भएको थिएन जुन काम आज गर्दै हुनुहुन्छ. नुहको समयमा यस्तै गरी काम गरिरहनु भएको थिएन जुन काम आज गर्दै हुनुहुन्छ. अब्राहमको समयमा पनि यो काम यसरी गरिरहनु भएको थिएन जुन आज गर्दै हुनुहुन्छ. त्यस्तै मोसाको समयमा पनि यसरी काम गरिरहनु भएको थियो. दाउदको समयमा, दानियलको समयमा, यो पुरानो नियमको सम्पूर्ण समयमा परमेश्वरले यो विशेष काम जुन आज गर्दै हुनुहुन्छ त्यो बेलामा गरिरहनु भएको थिएन. अनि यो काम चाहिँ म गर्नेछु भनेर चाहिँ प्रभु येशूले प्रथम पटक मत्ती 16:18 बताउनु भयो. मत्ती 16:18 के भन्नुभयो प्रभु येशूले? कसलाई भन्नुभयो? कुराकानी के भएको थियो यो भन्नुहुँदा? त्यसको लागि त हामी 13 पददेखि पढ्नुपर्ने हुन्छ. 13 पदमा पढ्छौँ, जब येशू सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसका पुत्र चाहिँ को हुँ? येशूले भन्नुभयो, म को हुँ? तपाईँलाई थाहा छ येशू को हुनुहुन्छ? तपाईँ के चिन्नुहुन्छ उहाँलाई? महत्वपूर्ण प्रश्न यो हो है, प्रभु येशूले भन्नुभयो, म मानिसका पुत्र चाहिँ को हुँ? 14 पद, अनि तिनीहरूले भने, तपाईँलाई कसैले बप्तिस्मा दिने योहन्ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्. कोहीले के भन्छन् येशू को हुन्, कोहीले के भन्छन्? मान्छे मात्र हुन् भन्छन्, तपाईँले के भन्नुहुन्छ कि येशू एक हामी जस्तो मान्छे मात्र हुनुहुन्छ त? उहाँले भन्नुभयो चेलाहरूलाई फर्केर, अब तिमीहरू चाहिँ के भन्छ? तिमीहरूसँग म हिँडिरहेको 3.5 वर्ष भइसक्यो, तिमीहरू के भन्छ म को हुँ? सबभन्दा महत्वपूर्ण प्रश्न प्रिय यही हो तपाईँको लागि. यदि यो नै जान्नु भएको छैन भने तपाईँले केही पनि सिक्न सक्नुहुन्न. यो 3.5 दिनमा तपाईँले बुझ्न पनि सक्नुहुन्न येशू ख्रीष्ट को हुनुहुन्छ. अब 15 पदमा त्यसैले चेलाहरूलाई व्यक्तिगत प्रश्न, उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छ, म को हुँ? 16 पदमा एउटा चेलाले अब जवाफ दिन्छ, अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ, तपाईँ परमेश्वरकै पुत्र हुनुहुन्छ, तपाईँ मान्छे मात्र होइन, तपाईँ जीवित परमेश्वरकै पुत्र हुनुहुन्छ, तपाईँ स्वर्गबाट आउनुभयो, तपाईँ हामी जस्तो मान्छे मात्र होइन, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ परमेश्वरकै पुत्र हुनुहुन्छ, तपाईँ ख्रीष्ट हुनुहुन्छ, तपाईँ त्यो प्रतिज्ञा गरिएको पुरानो नियममा उहिलेदेखि बताइएको यो संसारमा आउनेवाला मुक्तिदाता राजा तपाईँ नै हुनुहुन्छ। बुझ्नुहुन्छ के तपाईँले त्यो भन्न सक्नुहुन्छ? आज येशु ख्रीष्टको हुनुहुन्छ। सिमोन पत्रुसले जवाब दियो, सुन्नुहोस् त, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। प्रभु येशुले उसलाई भन्नुभयो, ठिक, तिमीले ठिक जवाब दियो। अनि पत्रुस, तिमी आफैले आफ्नो बुद्धिले जानेर यो भन्या होइन, तिमीलाई स्वर्गमा बस्नु नै पिताले यो सिकाएको। प्रियहरू, आज तपाईँले कसरी सिक्नुहुन्छ? तपाईँलाई यदि परमेश्वरले नै सिकाउनु भएन भने कसले सिकाउन सक्छ? तपाईँहरू परमेश्वरबाट सिक्न चाहनुहुन्छ? त्यसरी आउनु भएको छ कि छैन? सुरुमै म सोच्छु, तपाईँ परमेश्वरबाट सिक्न आउनु भएको छ भने तपाईँले यो बाइबल पढिँदाखेरि तपाईँ ध्यान दिनुहुन्छ, तपाईँले भन्नुहुन्छ यो त जीवित परमेश्वरको आवाज हो, यो मान्छेको होइन, यो अगाडि बोल्ने मान्छेको होइन, यो वचन परमेश्वरको हो, एक दिन यही वचनले मलाई न्याय गर्नेछ, हो तपाईँलाई न्याय गर्नेछ। 3.5 दिन तपाईँ बस्नुभयो, सुन्नुभयो, यही वचनहरूले तपाईँलाई एक दिन न्याय गर्नेछ। ठुलो जिम्मेवारी छ बाइबल पढ्नु भनेको, बाइबल अध्ययन गर्नु भनेको। अनि सुन्नुहोस्, प्रभु येशूले सिमोन पत्रुसलाई भन्नुभयो, 17 पद, अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो, योनाका छोरा सिमोन, तिमी धन्य हौ, तिमी सुखी हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। पत्रुस, तिमीलाई म को हुँ भन्ने विषय सिकाउने चाहिँ परमेश्वर हो, स्वर्गमा हुनुहुने परमेश्वर पिता। प्रियहरू, तपाईँले परमेश्वरबाट आजसम्म के सिक्नुभयो? तपाईँलाई यदि बताउने मौका यहाँ दियो भने तपाईँले के भन्नुहुन्छ? परमेश्वरले मलाई यो सिकाउनु भयो, उहाँको बारेमा के सिकाउनु भएको छ? हाम्रो उद्देश्य यहाँ जम्मा हुनु, अध्ययन गर्नु चाहिँ उहाँबाट सिक्नु हो। उहाँको वचन हामीसँग छ, पवित्र आत्मा हाम्रो शिक्षक हुनुहुन्छ, हाम्रोमा सिक्ने हृदय हुनुपर्छ। त्यसपछि सुन्नुहोस्, अब हाम्रो 18 पद बल्ल आउँछ, प्रभु येशूले एउटा ज्यादै नौलो कुरा उसलाई प्रकट गर्नु, जहिले पनि हामीले के पाउँछ भने जसले परमेश्वरबाट सानो एउटा कुरा सिक्छ भने उसले अझ अर्को कुरा पनि सिक्छ, जसले परमेश्वरबाट पाएको एउटा सत्यलाई पक्रन्छ भने उसले दुईटा सत्य कुरा पाउँछ, अनि तिनवटा, त्यो पाएको एउटा पनि उसले हेर्दा यो चाहिँदैन मलाई भन्छ भने उसले केही पनि पाउँदैन। तपाईँ कस्तो हुनुहुन्छ? पत्रुसलाई भन्नुभयो, म तिमीलाई एउटा नयाँ कुरा भन्छु, अनि सबै चेलाहरूलाई पनि भन्छु, 18 पद, अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरक का ढोकाहरू यसमाथि विजय हुने छैन। अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरू दिनेछु। प्रभु येशूले भन्नुभयो, पत्रुस म एउटा नयाँ काम गर्न लागिरहेको छु जुन पहिला कहिले गरिएको थिएन। म आफ्नो मण्डली बनाउनेछु। यो शब्द देख्नुभयो, मण्डली है, ग्रिकमा एक्लेसिया, 113-115 लगभग जति उल्लेख छ नयाँ नियममा। पुरान नियममा इजरायल थियो, यो मण्डली भन्ने थिएन। पुरान नियममा अब्राहमको सन्तान, इसाकको सन्तान, याकुबको सन्तान, बाराकुल अनि इजरायल अनि व्यवस्था इत्यादि थियो, तर यो मण्डली भन्ने थिएन। प्रभु येशूले भन्नुभयो, म आफ्नो मण्डली बनाउनेछु। अब त्यसैले आज परमेश्वरले गरिरहनु भएको विशेष काम यही हो प्रियहरू, उहाँ आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ। ठिक छ यहाँसम्म है? याद गर्नुहोस् है, प्रभु येशूले यो जुन भन्नुभयो यो चाहिँ उहाँको 3.5 वर्षको यो संसारमा हुँदाखेरिको उहाँको सेवा कार्यको अन्तिमतिर हो। उहाँ क्रुसमा जानुभन्दा अलिकति अगाडितिर यो पहिलो पटक बताउनु भएको छ। भनेपछि यसबाट के बुझ्छौ, बनाउने छुबाट मण्डली चाहिँ भविष्यमै थियो। यो भन्नु होला, बाइबलमा व्याकरण हामीले पछ्याउनु पर्छ। बनाउने छु भनेपछि बनाउँदैछु भने त होइन, बनाउने छु भविष्यका, बुझ्नुहुन्छ, म आउनेछु भोलि पर्सि कहिले, बनाउनेछु भविष्य। अब दोस्रो कुरा के हो त यो मण्डली, एफएसी 1 अध्यायमा पढ्नुहोस्, एफएसी 1 अध्याय येशू ख्रीष्ट हाम्रो मुक्तिदाता परमेश्वरको पुत्र लाई यहुदीहरू र अन्य जातिहरू मिलेर के गरे प्रियहरू, क्रुसमा टाँगे है, उहाँलाई मारे अनि उहाँलाई गाडियो अनि तेस्रो दिनमा उहाँ बिउतेर उठ्नुभयो। उहाँले यो भन्नुभएको थियो अगाडिबाट, अनि उहाँ बौरी उठ्नु भएको 40 दिन पछि उहाँ स्वर्गमा जानुभयो, जहाँबाट उहाँ पठाइनु भएको थियो पिताद्वारा त्यही जानुभयो। अनि आज त्यहाँ बसिरहनु भएको छ हाम्रो प्रभु, हाम्रो निम्ति अन्तर बिन्ती गर्दै हुनुहुन्छ, अनि उहाँ चाहिँ फेरि आउनेछु भन्नुभएको छ। अनि आजै हुनसक्छ त्यो दिन, आजै हुनसक्छ, तयार हुनुहुन्छ येशू ख्रीष्ट, तर आउनु भएको छैन त्यस घडीसम्म। अनि त्यसैले एउटा काम चाहिँ उहाँले गरिरहनु भएको छ, जुन काम चाहिँ उहाँको विशेष रचना हो, विशेष सृष्टि हो, इजरायलभन्दा फरक हो, यसलाई मण्डली भनिन्छ। अनि त्यसैले एफएसी 1:20 हामी पढ्छौँ, परमेश्वरको यो महान सामर्थ्यले भइरहेको कार्य हो, विश्वास जुन सामर्थ्य उहाँले ख्रीष्टमा काममा लाउनुभयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो। योभन्दा ठूलो सामर्थ्य तपाईँलाई थाहा छ कुन छ, 1000 मेगावाटको बिजुली उत्पादन गर्ने ठाउँमा ठूलो सामर्थ्य हुन्छ, थुप्रो पानी चाहिन्छ, ठूलो टर्बाइनहरू चाहिन्छ, थुप्रै घरहरू उज्यालो हुन सक्छ, ठुलो सामर्थ्य। तर त्यो सामर्थ्य केही पनि होइन यदि घामलाई तपाईँले विचार गर्नुभयो भने, सूर्य अहिले उज्यालो दिइरहेछ हामीलाई, बिहान न्यानो छ, 1 सेकेन्डमा त्यो घामले चाहिँ यति ऊर्जा फ्याँक्छ कि आदमको समयदेखि आजसम्म त्यति ऊर्जा मान्छेले उत्पादन गर्न सकेछ, धेरै सामर्थ्य 1 सेकेन्डमा। घामले उत्पादन गर्ने ऊर्जा, तर घामलाई सृष्टि गर्ने चाहिँ हाम्रो परमेश्वर हो। अनि उहाँले चाहिँ आफ्नो सामर्थ्यको कुरा गर्दा भन्नुहुन्छ, त्योभन्दा पनि ठूलो सामर्थ्य यहाँ छ। जब येशु ख्रिस्ट मृत्युबाट बौरेर उठ्नुभयो, सबै गुरुहरू मरेर गए, सबै भगवान भन्नेहरू मरेर गए, मोहम्मद मरेर गए, बुद्ध मरेर गए, येशु ख्रिस्ट चाहिँ बौरेर उठ्नुभयो। बुझ्नुहुन्छ यो विश्वास? जुन सामर्थ्य उहाँले ख्रिस्टमा काममा लाउनु भयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनु भयो। 21 पद र आफ्नै दाहिने हात तर्फ सबै प्रधानता, अधिकार, सामर्थ्य, प्रभुता र यस संसारमा मात्र होइन तर आउने वालामा पनि लिने हरेक नाम भन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नु भयो। त्यहाँ हुनुहुन्छ मेरो प्रभु आज तपाईँको येशु ख्रिस्ट त्यहाँ हुनुहुन्छ सबभन्दा उच्च ठाउँमा। अनि उहाँले चाहिँ आज एउटा काम गर्दैछ यस पृथ्वीमा जुन कामको लागि चाहिँ त्यहाँबाट उहाँले आफ्नो पवित्र आत्मा पठाउनु भयो। अनि आज त्यो काम जुन उहाँले गरिदिनुहुन्छ त्यसलाई मण्डली भनिन्छ। 22 पदमा र सबै कुराहरू, सबै भनेको सबै कुराहरू उहाँका पाउ मनि पारिदिनु भयो र उहाँलाई सबै कुराहरू माथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो। सर्वोच्च प्रभु चाहिँ शिर हुनुभएको छ। अनि यो शिरको कुरा गर्दाखेरि चाहिँ मण्डलीको कुरा गर्नुहुन्छ प्रभुले, जुन चाहिँ 23 पदमा, जो चाहिँ भनेको यो मण्डली चाहिँ उहाँको के हो? शरीर हो। धन्यवाद। मण्डली चाहिँ उहाँको शरीर हो। उहाँले गरिरहनु भएको काम यही हो। उहाँ शिर भएर, उहाँको शरीर यो संसारमा छ अनि उहाँको यो शरीरद्वारा उहाँले काम गर्दै हुनुहुन्छ अनि यो शरीर निर्माण पनि हुँदैछ, यसमा थप्पिँदैछ, यसलाई मण्डली भन्छ। आजै छ नि, यदि यो काम पुरा भयो भने हामी उठाइन्छौँ यत्तिकै। तपाईँहरू जो जो साँचो विश्वासी हुनुहुन्छ, तपाईँहरू जानुहुन्छ, जो जो साँचो विश्वासी हुनुहुन्न त्यो बेला भए पनि थाहा पाउनुहुन्छ, किन तपाईँ यही हुन्छ, हामी त हुन्न। उहाँको शरीर भनेको छ मण्डलीलाई। अब कुरा आउँछ, यो कसरी रचना भयो, कसरी यो बनोट, यो जसलाई मण्डली म बनाउनेछु भन्नुभयो, यो कसरी निर्माण हुन्छ, कसरी निर्मित हुन थालेको छ? एकचोटि पहिलो कोरिन्थी 12 अध्यायमा पढ्नुहोस्। पहिलो कोरिन्थी 12 अध्याय यो मण्डली, ख्रिस्टको शरीर, इजरायललाई कहिले पनि ख्रिस्टको शरीर भनिया छैन, छैन। म आफ्नो मण्डली बनाउने छु भविष्यकाल, अहिले चाहिँ छ। यो कसरी सुरु भयो? यो विशेष सृष्टि हो उहाँको, जसको लागि परमेश्वरको एउटा विशेष काम हुनु पर्यो, विशेष काम सामर्थ्यले हुनु पर्यो। अनि यो विशेष काम हुनलाई चाहिँ परमेश्वर, त्रिएक परमेश्वरको तेस्रो व्यक्ति चाहियो, पवित्र आत्मा। अनि पवित्र आत्माले चाहिँ प्रभु येशु ख्रीष्टले क्रुसमा गर्नुभएको काम, उहाँको मृत्यु, उहाँको बौरी उठाए को जगमाथि, आधारमाथि चाहिँ यो नयाँ संरचना चाहिँ उहाँले बनाउन थाल्नु भएको छ। अब प्रश्न गर्दै थियौँ, कसरी यो शरीर निर्माण हुन आयो? अब इजरायल त कसरी निर्माण हुन आयो हामीलाई थाहा छ। अब्राहमलाई भन्नुभयो, तिमीबाट एउटा ठूलो जाति खडा गर्नेछु, इसाकलाई भन्नुभयो तिमीबाट नै हो, याकुबलाई भन्नुभयो तिम्रो बाह्र कुलबाट नै हो, अनि हामीलाई थाहा छ उनीहरू चाहिँ त्यसरी निर्माण भएका हुन्, शारीरिक एउटा वंश इजरायल। तर मण्डली त्यसरी होइन, मण्डलीलाई बेग्लै नौलो कार्य गर्नुभयो, अनि यो कार्यलाई भनिन्छ पवित्र आत्मा बाटको बप्तिस्मा। पहिलो कोरिन्थी 12:12-13 पद हामी पढ्नेछौ, पहिलो कोरिन्थी 12:12-13। किनकि शरीर एउटै हुन्छ तर त्यसका अङ्गहरू धेरै हुन्छन्, अनि त्यस एउटा शरीरका सबै अङ्गहरू धेरै भए तापनि एउटै शरीर हुन्। त्यो चाहिँ एउटा उदाहरण दिँदैछ, शरीर एउटा हुन्छ, अङ्गहरू कतिवटा हुन्छन्, धेरै हुन्छन्, तर धेरैवटा अङ्गहरू भएकोले त्यो धेरैवटा शरीर हो, होइन, कतिवटा शरीर हो, एउटा एउटै शरीर। अनि त्यसपछि हामीलाई भनेको छ ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ भनेको छ, अनि 13 पदमा हामीलाई बताएको छ किनकि बयान गर्दैछ चाहे हामी यहुदी चाहे ग्रीक भनेको अन्य जाति, चाहे हामी कमरा हौ चाहे स्वतन्त्र, जोसुकै अब्राहम इसाक याकुबको कुलमा हुनु पर्दैन, जोसुकै हामी सबै, फेरि दोहोऱ्याएछ, अनि त्यसपछि भनेको छ एउटै आत्माद्वारा, अर्थात् पवित्र आत्माद्वारा, त्यसपछि एउटै शरीरभित्र के भयो, बप्तिस्मा भयो, एउटै शरीरभित्र हामी गाभियौँ, एउटै शरीरभित्र हामी आबद्ध बनायौँ, एउटै शरीरभित्र हामी निर्मित भयौँ, यसलाई मण्डली भनिन्छ। ठिक छ, यहाँसम्म पछ्याउन खोज्दै हुनुहुन्छ मलाई, बिस्तारै जान खोजिरहेछु। एउटै आत्माद्वारा एउटै शरीरभित्र जो कोही है उनीहरूले विश्वास गर्नुपर्छ, सुसमाचार सुनेर उनीहरूले पश्चाताप गर्नुपर्छ, क्रुसमा भएको रगत मेरै लागि हो, म पापीको लागि यीशु मर्नुभयो र बौरी उठ्नुभयो भनेर व्यक्तिगत रूपमा विश्वास गर्यो भने पवित्र आत्माले त्यो व्यक्तिलाई यो एउटै शरीरभित्र चाहिँ राख्नुहुन्छ। यसलाई मण्डली भनिन्छ, यो नयाँ काम हो, इजरायलमा थिएन, पुरानो नियममा पढ्नुहोस् तपाईँले कहिले भेटाउनु हुन्न यस्तो कुरा, यो नयाँ कुराको अब सुन्नुहोस् है, भण्डारी हामी हौ, सुन्नुहुन्छ, यो नयाँ कुराको रहस्यको सत्यताको वास्तविकताको भण्डारीहरू हामी हौ। हामीले एक दिन लेखा दिनुपर्छ यो सब सत्यताहरूको, यसको अभ्यास है के गर्ने त, मेरो सत्यता लिएर यही बुझेर त्यही अनुसार गर्यो। मोसालाई भनेको थियो मैले भने जस्तो बनाउनु है त्यो भेटु नेपाल, तिमीले माथि पर्वतमा जस्तो नमुना देख्यो त्यस्तै बनाउनु, अनि त्यस्तै बनायो। आज चाहिँ हामीलाई प्रभु यीशुले स्पष्टै बताउनु भएको छ मण्डलीको बारे। त्यसैले एउटा कुरा हेऱ्यो, म आफ्नो मण्डली बनाउनेछु भनिसकेको थिएन, मण्डली के हो, ख्रीष्टको शरीर हो, त्यसरी बयान गरिएको छ। यो कसरी यो रचना भयो, पवित्र आत्मा बाटोको बप्तिस्माद्वारा, यो कहिले सुरु भयो त। अब हामी जाउँ मत्तीको सुसमाचारमा, अनि यहाँ केही पदहरू चाहिँ अलि चाँडै चाँडै हामी पल्टाउनु पर्ने हुन्छ है। मत्ती 3 अध्यायमा यीशु ख्रीष्टको यस पृथ्वीमा जुन काम सुरु गर्नुभयो अथवा उहाँले सिकाउन थाल्नुभयो, अनि उहाँले चङ्गाई गर्न थाल्नुभयो, उहाँले आश्चर्यकर्महरू गर्न थाल्नुभयो, यी सबैको सुरुवातमा उहाँ 30 वर्ष उमेर पुगेको बेलाको कुरामा चाहिँ बप्तिस्मा दिने यूहन्ना आएर चाहिँ प्रचार गर्दै थियो यीशु ख्रीष्टको अग्रदूतको रूपमा, अनि उसले के भने हेर्नुहोस् त मत्ती 3:11 बप्तिस्मा दिने यूहन्नाले भन्छ साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई केमा बप्तिस्मा दिन्छु, पानीमा बप्तिस्मा दिन्छु, यही यर्दन नदीमा म बप्तिस्मा दिन्छु तिमीहरू पश्चाताप गर्नेहरू जतिलाई, तर अब यसको तुलनामा जो म पछि आउनुहुन्छ भनेको येशु प्रभु जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, शक्तिशाली जसका जुत्ता बोक्ने लायकको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। प्रभु येशूले चाहिँ तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ। मर्कुसमा जाउँ त, मर्कुस एक अध्यायमा म चाहिँ पानीमा बप्तिस्मा दिन्छु, प्रभु येशूले चाहिँ तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनु हुनेछ। भविष्यकाल भइसकेको छैन, अहिले भइरहेको छैन भन्दै थियो त्यो बेलामा है। अब मर्कुस एक अध्याय अनि त्यसपछि आठ पद, साँच्चै मैले त तिमीहरूलाई पानीमा बप्तिस्मा दिए तर उहाँले तिमीहरूलाई केले बप्तिस्मा दिनुहुनेछ? पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। लुकाको सुसमाचारमा जाउँ अब, लुकाको सुसमाचार तीन अध्याय, लुका तीन को सोह्रमा, अलि छिटो जानेछ यो खण्डहरू, सोह्र पद, तब युहन्नाले यसो भन्दै ती सबैलाई जवाफ दिए, म साँच्चै तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु तर म भन्दा शक्तिशाली एकजना हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्न लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। युहन्नाको सुसमाचारमा जाउँ अब, युहन्नाको सुसमाचार एक अध्याय, युहन्ना एक को 33 पद पछि हुनुहुन्छ मलाई है, तुलना हुँदैछ येशू ख्रीष्टले दिने पवित्र आत्माद्वाराको बप्तिस्मा। 1:33, अनि म बप्तिस्मा दिने युहन्नाले भन्छ उहाँलाई चिन्दिन थिएँ तर जसले मलाई पानीमा बप्तिस्मा दिन पठाउनु भयो उहाँले मलाई भन्नुभयो जसमाथि आत्मालाई पवित्र आत्मालाई ओर्लदै गर्नुभएको र उहाँमाथि बस्दै गर्नुभएको तिमीले देख्नेछौ उहाँ नै पवित्र आत्माले बप्तिस्मा दिनुहुने हुनुहुन्छ। चारचोटि भइसक्यो, मत्ती मर्कुस लुका युहन्ना, अनि यहाँ हरेकचोटि के भन्दैछ? प्रभु येशूले चाहिँ पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ, मैले चाहिँ पानीले मात्र, उहाँले चाहिँ साँच्चै नै। अनि यो सबै भविष्यमा राखेको छ भनेको छ, अहिले भइरहेको छैन भन्दैछ। कहिले भयो त यो कार्य? प्रेरित एक अध्यायमा जाउँ अब, येशू ख्रीष्ट क्रुसमा मरेर पनि बौरी उठ्नु भइसकेपछिको समयमा हेर्दैछ है। ख्रीष्टको बौरी उठाएपछि उहाँ 40 दिनसम्म देखा पर्नु भएको थियो, अनि चेलाहरूलाई सिकाउनु भयो। के सिकाउनु भयो? उहाँले फेरि त्यही कुरा भन्नुभयो जुन चाहिँ अहिलेसम्म पनि भएको थिएन। प्रेरित एक अध्यायको 3 हेर्नुहोस् त, उहाँले दुःख भोगिसक्नु भएपछि 40 दिनसम्म तिनीहरूद्वारा देखिनु हुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनु हुँदै अनेकौं अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरू कहाँ जीवित देखाउनु भयो। येशू ख्रीष्ट बौरी उठ्नु भएको कुरा छ नि, अचूक प्रमाणले भरपूर भएको कुरा, ऐतिहासिक घटना। 4 अनि तिनीहरूसँग भेला भएर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो यरुसलेम छोडेर नजानु तर पिताको प्रतिज्ञालाई पर्खनु। पर्खनु केलाई पर्खनु? उहाँले भन्नुहुन्छ पिताको प्रतिज्ञालाई, पिताले पठाउनुहुन्छ एक व्यक्तिलाई है, यो व्यक्ति पवित्र आत्मा हुनुहुन्छ, उहाँ आउने बेला हुन लाग्यो। अब बप्तिस्मा दिने उनीहरूले भन्दै आएको थियो, अब म पनि भन्छु अब उहाँ आउने बेला आयो। यरुसलेम छोडेर नजानु तर पिताको प्रतिज्ञालाई पर्खनु जसको विषयमा, भनेको यो पवित्र आत्माको विषयमा तिमीहरूले मबाट सुनेका छौ, शान्तिदाता म तिमीहरूलाई पठाउनेछु, तिमीहरू सँग सधैँ रहन् भनेर उहाँले तिमीहरूलाई सिकाउनुहुनेछ, सबै सत्यताभित्र डोर्याउनुहुनेछ, संसारलाई कायल पार्नुहुनेछ इत्यादि। अपहासपद हेर्नुहोस्, किनभने युहन्नाले साँच्चै के गरे, पानीमा बप्तिस्मा दिए, फेरि त्यही कुरा, तर अब केही दिनपछि तिमीहरू पवित्र आत्माले बप्तिस्मा गरिनेछ। अहिलेसम्म पनि भारत छ, प्रभु यीशु बोरी उठिसकेपछि पनि यो पवित्र आत्माबाटको बप्तिस्मा भएको थिएन, उहाँले नै भन्नुभयो अब केही दिनपछि, अर्थात् दस दिनपछि पेन्टेकोस्टको दिन आउँछ, अनि त्यो दिन चाहिँ पवित्र आत्मा पठाइनुहुनेछ र पवित्र आत्माबाटको बप्तिस्मा पहिलो पटक भएको चाहिँ पेन्टेकोस्टको दिनमा हो, त्योभन्दा अगाडि भएको थिएन भन्ने कुरा स्पष्ट भयो बाइबलबाट है। मेरो विचार होइन, यो बाइबलमा लेखेको छ स्पष्ट, पेन्टेकोस्टको दिनमा पवित्र आत्माबाटको बप्तिस्मा पहिलो पटक भएको, अनि त्यो दिनमा के हुन लागिरहेको थियो, जुन कुरा चाहिँ अब हामीले चाहिँ पहिला अध्ययन गर्यौँ है। आठ पदमा हेर्नुहोस् त, तर पवित्र आत्मा तिमीहरू माथि आउनु भएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ र यरुसलेममा, सारा यहुदिया र सामरियामा अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ। सुन्नुहोस् है, धेरै महत्वपूर्ण, उहिलेदेखि अब्राहमको समयदेखि परमेश्वरले संसारमा आफ्नो साक्षी हुनलाई चाहिँ इजरायललाई प्रयोग गर्दै हुनुहुन्थ्यो। इजरायल, यसैया 43:10, तिमीहरू मेरो साक्षी हो, मेरो चुनेको दास हो, कि तिमीहरूले मलाई जान्न सक, मलाई विश्वास गर्न सक, म उही हो भनेर तिमीहरूले जान्न सक, म बाहेक म भन्दा अघि कोही परमेश्वर थिएन। इजरायलले सत्य परमेश्वरको गवाही हुनलाई चाहिँ चुन्नु भएको हो, तर इजरायल र अन्य जातिहरू मिलेर प्रभु यीशुलाई क्रुसमा टाँगेपछि कुरा चाहिँ परमेश्वरले अर्कै एउटा भाँडोलाई चाहिँ आफ्नो साक्षी हुनलाई प्रयोग गर्दै हुनुहुन्छ, अनि यो भाँडो चाहिँ म बनाउनेछु भनेर प्रभु यीशुले मत्ती 16:18 भन्नुभयो। यो भाँडो कसरी बनाउनेछु, पवित्र आत्मा हुनुहुन्छ, उहाँले चाहिँ एउटै शरीरमा विश्वास गर्नेहरूलाई आबद्ध गराएर एउटा शरीर बनाउनेछ, अनि यो नै मेरो सामर्थ्यले भरपूर भएको, यो नै मेरो चुनिएको साक्षी हो। कहाँ कहाँ साक्षी हुने, यरुसलेमबाट सुरु गरेर सारा यहुदिया भनेपछि पुरा यहुदीहरू, त्यसपछि सामरिया भनेपछि सामरीहरू, अनि त्यसपछि पृथ्वीको छेउसम्म भनेको अन्य जातिहरू सबैलाई चाहिँ यो सुसमाचारको गवाही हुनलाई चाहिँ उहाँले चुन्नुभएको भनेर मण्डली भनिन्छ। अनि यो कुरा चाहिँ अब हामी क्रमिक रूपमा देख्यौँ, फेरि दुई अध्यायमा जानेछौँ। सबभन्दा पहिले चाहिँ यो शरीरमा परमेश्वरले यहुदीहरूलाई राख्नुहुन्छ है, अर्को शब्दमा भन्यो भने सबभन्दा पहिला यो नयाँ संरचना जसलाई ख्रिस्टको शरीर भन्छ, सबभन्दा पहिला चाहिँ यहुदीहरूलाई आत्माद्वारा बप्तिस्मा गराउनुहुन्छ। बप्तिस्मा भनेको आबद्ध गराउनु, डुबाउनु, एक बनाउनु, एउटै बनाउनु ख्रिस्टसँगै है। अनि सबभन्दा पहिला यहुदीहरू, त्यसपछि सामरीहरू, अनि त्यसपछि अन्य जातिहरू, त्यसरी हो। दुई अध्याय हामी जानेछौँ, आठ अध्यायमा जानेछौँ, दस अध्याय जानेछौँ। दुई अध्यायमा यहुदीहरू, आठ अध्यायमा सामरीहरू, दस अध्यायदेखि चाहिँ अन्य जातिहरू पनि यही शरीरमा आबद्ध हुन थाल्छन्। कसरी भने पवित्र आत्मा बाटोको बप्तिस्माद्वारा, बप्तिस्मा दिने चाहिँ प्रभु यीशु हो, अनि उहाँले चाहिँ पवित्र आत्माद्वारा चाहिँ एउटै शरीरमा हामीलाई चाहिँ गाभ्नुहुन्छ। र सबभन्दा पहिलो घटना चाहिँ यहाँ पढ्छौँ, प्रेरित 2:1 पढौँ 4 पेन्टेकोस्ट चाहिँ यो पवित्र आत्मा बाटोको बप्तिस्माको पहिलो घटना हो, अनि त्यसैले यसबाट निष्कर्ष के निस्किन्छ भने शरीरको सुरुवात पनि पेन्टेकोस्टको दिनमै भएको, किनभने पवित्र आत्माबाटको बप्तिस्मा बिना शरीर सुरुवात हुन सक्दैन। पहिलो कोरिन्थी 12:13, मत्तै लेखेको छ कि एउटै आत्माद्वारा एउटै शरीरभित्र हामी के भयौं, बप्तिस्मा भयौं एउटै आत्माद्वारा. अनि उहाँ त दिनुभएको थिएन त्योभन्दा अगाडि. त्यसैले पेन्टेकोस्टको दिनमा मण्डलीको शुरूआत भएको निष्कर्ष त्यसरी निस्किन्छ. 2:1. अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए. उनीहरू विश्वास त गरिसकेका थिए तर यो संरचना सुरु भएको थिएन. दाउद विश्वासी हो तर ऊ मण्डलीको होइन. अब्राहम विश्वासी हो तर ऊ मण्डलीको होइन. बुझ्दै हुनुहुन्छ? पत्रुसी हुन्न, विश्वास गरिसकेको थियो तर उनीहरू चाहिँ पवित्र आत्माबाट एउटा शरीरभित्र गाभिएका थिएनन्. प्रियहरू, यो नयाँ काम हो परमेश्वरको. त्यसैले 2 अनि एक्कासी स्वर्गबाट भारी आँधी चले झैं हुरुरुरु आवाज आयो र तिनीहरू बसेको सारा घरलाई भरिदियो. आवाज आयो. 3 अनि आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे र त्यो तिनीहरू मध्ये हरेक माथि बस्यो. परमेश्वरको सामर्थ्यको चिन्ह आवाजमा, परमेश्वरको सामर्थ्यको चिन्ह यो आगाको जस्ता चिरा परेका जिब्राहरू हरेक माथि देखा परेको छ. 4 अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए अनि र आत्माले तिनीहरूलाई बोली दिनुभए अनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे. कहिले पनि नसिकेको भाषाहरू तालिम बिना गालिलका मछुवाहरूले बोल्न थालिरहेछन्. यो पवित्र आत्माले आफ्नो सामर्थ्य देखाउनु भएको यो जनाउँदै कि सारा संसारभरि सबै भाषीहरूका मेरो खबर पुग्नुपर्छ. यो संकेत उहाँले त्यो दिन दिनुभयो यसरी. अनि 41 हेर्नुहोस् त, 2 अध्यायको 41. यो ख्रीष्टको शरीर, यो संरचनामा चाहिँ मान्छेहरू अब थप्पिन थाल्छन्. पत्रुसले प्रचार गर्छ अनि 41 तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, पानीको बप्तिस्मा. अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए. यो संरचना छ, त्यसमा 3,000 थपिएको छ. अनि 47 परमेश्वरको सुरुका क्रिस्चियनहरू कस्ता थिए? उनीहरू परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे अनि दिनहुँ परमप्रभुले मुक्ति पाउनेहरूलाई कहाँ थप्नुभयो? मण्डलीमा थप्नुभयो. यो शब्द अब बल्ल आउँछ प्रेरितको पुस्तकमा है. अब यो घटनामा चाहिँ यहुदीहरू पवित्र आत्माद्वारा एउटै शरीरमा गाभिएका छन्. तर के मण्डली भनेको यहुदीहरू मात्र हो र? होइन, यहुदीहरू मात्र गल्दा इजरायल छ है, शरीरको वंश उनीहरू. तर यहाँ चाहिँ प्रभुले भन्नुभएको थियो यरुसलमबाट सुरु हुन्छ अनि त्यसपछि यहुदिया, यहुदीहरू, त्यसपछि सामरिया अनि त्यसपछि पृथ्वीको पल्लो छेउसम्म हो तपाईँ र म कहाँसम्म यो कार्य हुनुपर्छ. त्यसैले के भयो त्यसपछि? विभिन्न सतावटहरू आउन दिनुभयो, हामीले अध्ययन गर्यौं. प्रेरित 8 पल्टाउनुहोस् त. प्रभुले भन्नुभएको थियो कि पृथ्वीको छेउसम्म मेरो तिमीहरू साक्षी हुनुपर्छ अनि सतावटको माध्यमद्वारा आफ्नो जनहरूलाई आफ्नो वचन ठाउँ ठाउँमा पुर्याउनको लागि उहाँले चाहिँ काम गर्नुभयो. अनि 8:5 पढ्छौ, हेर्नुहोस्. तब फिलिप तल सामरियाको सहरमा गए र तिनीहरूलाई ख्रिस्ट प्रचार गरे. सामरियाहरूको हो यिनीहरू, हामीले अध्ययन गर्यौं. यहुदी र अन्य जातिहरूको बीचको अन्तर्विवाह भएर जन्मेको मिश्रित वंश है उनीहरू, आधा यहुदी आधा अन्य जाति सामरियहरू. त्यसैले दोस्रोमा चाहिँ सामरियहरूलाई सुसमाचार पुग्छ. अनि 14 उनीहरूले पनि विश्वास गर्छ, सबैले त कहिले पनि होइन तर केहीले केहीले है. अनि हेर्नुहोस् त 14 अब सामरियाले परमेश्वरको वचन ग्रहण गर्यो भन्ने कुरा जब यरुसलेममा रहेका प्रेरितहरूले सुने तब उनीहरूले तिनीहरू कहाँ पत्रुस र यूहन्नालाई पठाए. उनीहरूले तल आएपछि तिनीहरूले पवित्र आत्मा पाउन् भनी तिनीहरूका निम्ति प्रार्थना गरिदिए, किनभने तिनीहरूमध्ये कुनै माथि पनि उहाँ अहिलेसम्म ओर्लनु भएको थिएन, खालि तिनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा लिएका थिए। सत्रपद, तब उनीहरूले भनेको प्रेरितहरूले, अनि यहाँ पत्रुस छ हेर्नुहोस् है, पवित्र उनीहरूले तिनीहरूमाथि आफ्ना हातहरू राखे र तिनीहरूले पवित्र आत्मा पाए। देख्दै हुनुहुन्छ जोड के माथि छ, सामरीहरूले पनि पवित्र आत्मा पाएछन्, यहुदीहरूले पवित्र आत्मा पाएछन्, सामरीहरूले पनि पवित्र आत्मा पाएछन्। यसैमा जोड दिइरहेछ, मण्डली पवित्र आत्माको बक्तिस्मा हो। बक्तिस्मा दिने योहन्नाले भन्यो, म पानीले बक्तिस्मा दिन्छु, तर एकजना आउनुहुन्छ उहाँले चाहिँ तिमीहरूलाई पवित्र आत्माले बक्तिस्मा दिनुहुन्छ। प्रभु येशु मरेर बौरी उठेपछि पनि उहाँले भन्नुहुन्छ अझै भएको छैन, अब केही दिनपछि हुन्छ। अनि पेन्टेकोस्त दिनमा चाहिँ पवित्र आत्माले यहुदीहरूलाई एउटै शरीरमा बक्तिस्मा गराउनुहुन्छ, अनि त्यसपछि आठ अध्यायमा आएर अब सामरीहरू पनि गाभिएका छन्। तर प्रभु येशुले त भन्नुभएको थियो यरुसलेमबाट सुरु यहुदियामा फैलिने, त्यसपछि सामरियामा जानुपर्छ, अनि त्यसपछि कहाँ रे पृथ्वीको पल्लो छेउसम्म। अब त्यही दस अध्यायमा अब अन्य जातिहरूका कसरी प्रभुको यो वचन पुगेर विश्वास गर्नेहरू चाहिँ अन्य जातिहरू पनि अब पवित्र आत्माको भागीदार हुन्छ, बराबर सबै हो, कुनै वंशको आधारमा छैन, अब्राम इसाक याकुब छैन, अब चाहिँ उहाँले अर्कै काम गर्दै हुनुहुन्छ। यसलाई मण्डली भनिन्छ, यसलाई ख्रीष्टको शरीर भनेको छ, अनि यो शरीर म निर्माण गर्नेछु भन्ने हुन्छ थियो, अब भइरहेछ। दस अध्यायमा हामी पढ्छौँ कर्नेलियसको घर, अनि हामीले पहिला भनेका थियौँ हाम्रो इतिहास यहाँ सुरु हुन्छ, हामी अन्य जातिहरूको इतिहास प्रेरित दस अध्यायमा सुरु हुन्छ। त्यो अर्थमा जब पहिलो अन्य जाति भनेको ऊ चाहिँ खतना गरेका थिएन, ऊ चाहिँ यहुदी विश्वास अपनाएको पनि थिएन, होइन त्यो इथियोपियाको नपुग्छन् जस्तो, ऊ त यहुदी विश्वास अपनाएको व्यक्ति हो, तर यहाँ चाहिँ एउटा विशुद्ध अन्य जातिले चाहिँ विश्वास गरेर ऊ पवित्र आत्माद्वारा बप्तिस्मा गरिएर मण्डलीको अङ्ग बन्दछ। दश अध्यायको एक र दुई पद हेर्नुहोस् त, तर सिजरियामा कर्नेलियस नाम भएको एकजना मानिस थिए जो इटाली भनिने पल्टनका सुबेदार थिए, जो भक्ति गर्ने र आफ्ना सारा घरानासँग परमेश्वरको डर मान्ने मानिस थिए, तिनले मानिसहरूलाई धेरै दान दिन्थे र परमेश्वरलाई सधैँ प्रार्थना गर्थे इत्यादि, उसको बारेमा लेखा छ। अब चौबिस पद, परमेश्वरले उसलाई सुसमाचार सुनाउन पत्रुस पठाउनु भयो। चौबिस पद, अनि भोलिपल्ट उनीहरू सिजरायामा पसे पत्रुसहरू, अनि कर्नेलियसले आफ्ना शाखा सन्तानहरू र इष्टमित्रहरूलाई भेला पारेर उनीहरूको बाटो हेरिरहेका थिए, पत्रुस कहिले आउँछ भनेर पर्खिरहेको थियो। चौतिस पद, तब पत्रुसले मुख खोलेर भने साँच्चै म थाहा गर्छु परमेश्वर कसैको पक्षपात गर्नुहुन्न। उहाँले एउटा नयाँ काम सुरु गर्दै हुनुहुन्छ, यहुदी इत्यादि भन्नुहुन्न अहिले, तर हरेक जातिमा यहुदी अन्य जाति जोसुकै होस् जसले परमेश्वर उहाँको डर मान्छ र धार्मिकताको काम गर्छ ऊ उहाँका लागि ग्रहण योग्य हुन्छ। परमेश्वरले त्यो वचन येशू ख्रीष्टद्वारा उहाँ नै सबैका प्रभु हुनुहुन्छ शान्तिको प्रचार गर्दै इजरायलका सन्तान कहाँ पठाउनु भयो। अनि उसले सुसमाचार बताउन थाल्छ, अनि त्यसपछि चौवालिस पदमा हेर्नुहोस् त, हामीले पहिला अध्ययन गरेका थियौँ, पत्रुसले चाहिँ क्रुसको मृत्यु प्रभु येशूको बौरी उठाए प्रचार गर्ने क्रममा विश्वास गर्छ। चौवालिस पद, पत्रुसले यी वचनहरू बोल्दा बोल्दै सुन्नु सब के भयो, पवित्र आत्मा वचन सुन्नेहरू सबैमाथि ओर्लनु भयो। देख्दै हुनुहुन्छ यो जुन क्रममा अगाडि बढ्दै थियो, यहुदीहरू सामरीहरू अब अन्य जातिहरू विश्वास गरेर उनीहरूले पवित्र आत्मा पाउँछ, पवित्र आत्माको बाटोको बक्समा यो शरीर उहाँले निर्माण गर्ने क्रममा अब यहुदी सामरी अन्य जाति सब गाभिएका छन्। अनि यो ख्रीष्टको शरीरको सुरुवात भएको त्यसैले प्रेरितको पुस्तकले अभिलेख गर्छ। एक नम्बर दुई, प्रेरितको पुस्तकले के पनि अभिलेख गर्छ भने यो सुरु भएको काम कसरी अब बढ्न थाल्छ। अनि यो वृद्धिको बारेमा चाहिँ अब हाम्रो आउने क्लासहरूमा अध्ययन गर्न थाल्नेछ। कसरी सुसमाचार अब संसारको पल्लो छेउमा पुर्याउनका लागि परमेश्वरले प्रयोग गर्नुहुन्छ। एकदेखि बाह्रमा प्राय परमेश्वरले प्रयोग गर्नुभएको एउटा व्यक्तिलाई देखाइएको छ पत्रुस। त्यसैले सम्झनुहोस् एकदेखि बाह्र पत्रुसलाई प्रयोग गरिदिनुहुन्छ, तर तेह्रदेखि अठाइसमा चाहिँ पावललाई प्रयोग गर्नुहुन्छ। हाम्रो अध्ययनको विषय चाहिँ त्यो छ। त्यसैले आउनुहोस् है, तपाईँलाई प्रश्न, के तपाईँ पनि यो शरीरभित्र हुनुहुन्छ? के तपाईँ परमेश्वरले गरिरहनु भएको विशेष कामको अङ्ग हुनुहुन्छ कि हुनुहुन्न? भित्र हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?